नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल माघ 13 गते मंगलबार, माघ शुक्ल पक्ष नवमी तिथि, तदनुसार जनवरी 27 तारीक सन् 2026, नेपाल सम्वत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। हिउँदका दुई महिना घर्किएपछि सक्रिय बन्न थाल्यो वर्षा प्रणाली, आज पश्चिम र भोलि देशभर वर्षासँगै हिमपातको सम्भावना शीर्षकमा खबर छापेको छ नयाँ पत्रिका दैनिकले। हिउँदका दुई महिना घर्किएपछि बल्ल वर्षा र हिमपात गराउने प्रणाली सक्रिय बन्न थालेको छ। हिउँदका झण्डै दुई महिना सुक्खा रहेकामा गत शुक्रबार र शनिबार पश्चिम नेपालमा वर्षासँगै मध्यम हिमपात भएको थियो। मंगलबार पश्चिम र बुधबार देशभर वर्षासँगै हिमपात हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली फेरि सक्रिय बन्ने भएपछि दुई दिन वर्षासँगै हिमपात हुने देखिएको हो। गत शुक्रबार र शनिबार पश्चिम नेपाल केन्द्रित वर्षा हिमपात भएकामा यसपटक भने देशभर नै वर्षा तथा उच्च पहाड़ी र हिमाली क्षेत्रमा हिमपात हुने आकलन गरिएको छ। 16 मंगिरदेखि 12 माघसम्म औसत 5.8% अर्थात 3.5 मिलिमिटर मात्र वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ। देशभरका 20 मुख्य वर्षा मापन केन्द्रको आँकड़ा अनुसार हिउँदमा औसत 60.1 मिलिमिटर वार्षिक वर्षाको 3% पानी पर्नुपर्ने हो। यद्यपि 16 फागुनसम्म हिउँद अवधि रहने र अहिले न्यूनचापीय प्रणाली सक्रिय हुन थालेकाले वर्षाको मात्रा थपिन सक्ने आकलन गरिएको छ। यसपटक हिमपात पनि माघमा आएको हो। हिउँद लाग्नु अघि गत कार्तिकमा देशभरका उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो, तर हिउँदका झण्डै दुई महिना हिमपात हुन सकेन। मौसमविद अधिकारीले स्पटक पनि हिउँदको हालसम्मको अवधिमा पानी कम परे पनि अझै एक महिना बाँकी रहेकाले थपिन सक्ने बताउनुभयो। पश्चिमी न्यूनचापीय सँगै अरब सागरबाट पनि सपोर्ट भइरहेको छ। यसबीचमा फेरि अर्को प्रणाली आउन सक्छ, वर्षा हुन्छ होला उहाँले भन्नुभयो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोदेखि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा तथा ती प्रदेशका उच्च पहाड़ी र हिमाली भूभागमा हिमपात हुने आकलन गरिएको छ। हिउँदका दुई महिना घर्किएपछि सक्रिय बन्न थाल्यो वर्षा प्रणाली, नयाँ पत्रिका दैनिकको खबर हो। दाङसहित देशका 9 जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको वन डढेलो नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2082 यस्तो देखाएको हो। प्राधिकरणको प्रतिवेदनका अनुसार दाङ, बाँके, बर्दिया, चितोन, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत र पर्सा जिल्लामा वन डढेलोको जोखिम अत्यधिक रहेको छ। प्रतिवेदनमा पछिल्ला वर्षहरूमा बढ़दो मानवीय गतिविधि, लापरवाही तथा मौसमीय परिवर्तनका कारण नेपालमा वन डढेलोका घटना तीव्र रूपमा बढ़दै गएका छन्। मानिसहरूको जाना जानेबाट 64%, लापरवाहीबाट 32% र अज्ञात कारणबाट 4% वन डढेलो लाग्ने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन्। सन् 2013 देखि 2025 सम्मका डढेलो सम्बन्धी अभिलेख अनुसार दाङमा मात्रै करिब 1800 डढेलोका घटना दर्ता भएका छन्। त्यसै गरी बाँकेमा 1769, बर्दियामा 2051, चितौनमा 1958, कैलालीमा 1738, कञ्चनपुरमा 1532, सल्यानमा 1302, सुर्खेतमा 2057, पर्सामा 1467 डढेलोका घटना भएका छन्। देशभरका 9 जिल्ला डढेलोको उच्च जोखिममा, कारोबार दैनिकले खबर बनाएको छ। तीन सातापछि खुल्यो त्रिवीको ताला, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। त्रिभुवन विश्वविद्यालयमा नेकपा निकट अखिल क्रान्तिकारीले लगाएको ताला तीन सातापछि खुलेको छ। प्रशासनको सहयोगमा ताला खुलेपछि क्रान्तिकारीका त्रिवि अध्यक्ष दिनेश अयरले भौतिक आक्रमण गर्ने धम्की दिएको पदाधिकारीहरूले गुनासो गरेका छन्। क्रान्तिकारीले 19 पुसमा उपकुलपति रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको थियो। सहमति कार्यान्वयन नभएको भन्दै क्रान्तिकारीले लगाएको ताला खुलाउन त्रिवीले अल्टिमेटम दिएको थियो। सोमबार बिहानसम्म ताला नखोले प्रहरीको सहयोगमा खोलिने रजिस्ट्रार कार्यालयले चेतावनी दिएको थियो। अल्टिमेटमपछि विद्यार्थी संगठनले नै खोलेको र नखोलेको ठाउँमा प्रशासनको सहयोगमा खुलाइएको त्रिवीले जनाएको छ। प्रशासनको सहयोगमा ताला खोलिएको उपकुलपति दीपक अरियालले बताउनुभयो। ताला प्रहरीको सहयोगमा खोल्यो तर भौतिक आक्रमण गर्छु भनेका छन्, लखेट्छु भनेका छन्, कार्यकक्षमा बसेर काम गर्न भने पाएको छैन। उहाँले भन्नुभयो, तीन सातापछि खुल्यो त्रिवीको ताला। प्रशासनको सहयोगमा ताला खुलेपछि क्रान्तिकारीका त्रिवी अध्यक्ष दिनेश अयरले भौतिक आक्रमण गर्ने धम्की दिएको पदाधिकारीहरूले गुनासो गरेका छन्। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबर हो यो। पाठ्यक्रम विकास केन्द्रले केही निजी छापाखाना र प्रकाशन गृहलाई सजिलो गरेर अरूलाई कडाई गर्दै 15 बुधे निर्देशन जारी गरेको छ। यो निर्देशनले दर्जनौ पाठ्यपुस्तक प्रकाशकलाई गम्भीर समस्या परेको छ। केन्द्रले दिएको 15 बुधे निर्देशनमा अधिकांश बुधा कार्यान्वयन गर्न समस्या पर्नेछ। केन्द्रले तीन महिनापछि शुरू गर्ने शैक्षिक सत्रदेखि लागू हुने गरी निर्देशन दिएको हो। केन्द्रको निर्देशन एकतर्फी भएको आरोप लगाउँदै निजी पुस्तक प्रकाशक तथा विक्रेताले कड़ा आपत्ति जनाएका छन्। पाठ्यक्रम विकास केन्द्रको बदमाशी, पाठ्यपुस्तक छाप्न र बिक्री गर्नै नसक्ने गरी 15 बुधे निर्देशन, नेपाल समाचार पत्रले छापेको खबर हो यो। अर्थतन्त्रको सुस्थता लम्बिँदै जाँदा कृषि क्षेत्र लगानीको प्राथमिकतामा पर्न नसकेको तथ्याङ्कले देखाएको छ। उद्योगी व्यवसायले पछिल्लो समय कृषि क्षेत्रमा कर्जाको माग बढ़ाउन नसकेका हुन्। यसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ विस्तार हुने कर्जाको मात्रा घटेको छ। प्राथमिकता प्राप्त र उत्पादनशील क्षेत्रको रूपमा रहेको कृषिमा कर्जा विस्तार कम हुनुले अर्थतन्त्रको सुस्थतालाई झनै बढ़ाउने जानकारहरू बताउँछन्। चालू आर्थिक वर्षको 5 महिनासम्म कृषि क्षेत्रतर्फको कर्जा 2.2% घटेको राष्ट्र बैंकको तथ्याङ्क रहेको छ। 2.2% घट्यो कृषि क्षेत्रको कर्जा शीर्षकमा कारोबार दैनिकले खबर बनाएको छ। कारोबार दैनिकले नै अग्रपृष्ठमा 6 महिनामा 7 अर्बको अलैंची निर्यात शीर्षकमा पनि खबर छापेको छ। नेपालमा उत्पादन हुने धागो, उनी, गलैचा, तयारी पोसाक, चिया जस्ता पाता लगायतका वस्तुको निकासी घटिरहेका बेला अलैंची निर्यात भने उत्साहजनक रूपमा बढ़िरहेको छ। सोयाबीन र पाम आयल जस्ता आयातित कच्चा पदार्थमा आधारित वस्तुको निर्यात व्यापारमा दबदबा रहेका बेला विदेशी बजारमा अलैंचीको माग सँगै निर्यात बढ़ेको हो। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा 7 अर्ब रूपियाँ भन्दा बढ़ीको अलैंची निर्यात भएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार पुष मसान्तसम्म नेपालबाट 7 अर्ब 19 करोड़ रूपियाँ बराबरको अलैंची निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 57.66% बढ़ी हो। 6 महिनामा 7 अर्बको अलैंची निर्यात कारोबार दैनिकले खबर बनाएको छ। नेपाल र साउदी अरब बीच एक दशक भन्दा लामो प्रयासपछि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। नेपाली श्रमिकको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यसहित गरिएको सम्झौता माघ 11 साउदी अरबको राजधानी रियादमा सम्पन्न भएको हो। सम्झौतामा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबको तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अल राजीले हस्ताक्षर गर्नुभएको छ। नेपाल साउदी श्रम सम्झौता अधिकार कागजमा समस्या कार्यस्थलमै नागरिक दैनिकले खबर बनाएको छ। अन्तर्राष्ट्रिय पर्यटन आगमनमा 4% वृद्धि, अन्नपूर्ण पोस्टबाट यो खबर लिँदैछौ। सन् 2025 अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा करिब 4% वृद्धि भएको छ। विश्वभरका अधिकांश गन्तव्यहरूमा पर्यटक चहल पहल बढ़ेसँगै अन्तर्राष्ट्रिय पर्यटक आगमन, रात बिताउने पर्यटक 4% वृद्धि भएको वर्ल्ड टूरिज्म ब्यारोमिटरले जनाएको छ। सन् 2025 विश्वभर करिब 1,52 करोड़ अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ। यो सन् 2024 तुलनामा करिब 6 करोड़ बढ़ी हो। कोविड अघि सन् 2019 अन्तर्राष्ट्रिय पर्यटकको औसत वृद्धि दर 5% रहेको थियो। कोविड अघिको हाराहारीमा नै पर्यटक वृद्धि दर पुगेको छ। संयुक्त राष्ट्रसंघीय पर्यटन संगठन यूएन टूरिज्मले उच्च मूल्य वृद्धि र भू राजनीतिक तनावका बावजूद पनि पर्यटक आगमन बढ़ेको उल्लेख गरेको छ। अन्नपूर्ण पोस्टले छापेको हो। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
Fiber internet, Nepal Telecom go back. Internet, TV, telephone, data, ekaisa.
Karma TV, hernus, ya internet, chalaunus, phone garnus, data chalaunus, sajilota ekaisa.
Fiber internet, tibra gati ko sansar. Telephone, internet, TV, sabai kurama bharma. Nepal Telecom ko fiber internet. नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। उम्मेद्वारको सुरक्षामा विशेष सतर्कता शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै खबर बनाएको छ। फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेद्वारको मनोनयनसँगै थप सुरक्षा सतर्कता अपनाइएको छ। निर्वाचनको सरगर्मी बढ़दै गर्दा विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेद्वार बीच हुने चुनावी कार्यक्रम, उम्मेद्वारहरूको आवत जावत र बसाईमा कुनै पनि सुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचनको मिति नजिकै गर्दा निर्वाचन सुरक्षा तयारीसँगै उम्मेद्वारको सुरक्षालाई विशेष प्राथमिकतामा राखेर सुरक्षा निकायको परिचालन गरिएको बताउनुभयो। निर्वाचन सुरक्षालाई त्रुटिरहित बनाउन गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना तयार पारी कार्यान्वयन नै गरिसकेको बताउँदै प्रवक्ता काफ्लेले भन्नुभयो, कुनै पनि उम्मेद्वारले सुरक्षाको कुनै चिन्ता नगरी निर्वाचन आयोगले जारी गरेको आचार संहितामा रहेर निर्वाचन गतिविधि सञ्चालन गर्न सक्नुहुन्छ। उम्मेद्वारको सुरक्षामा विशेष सतर्कता गोर्खापत्र दैनिकले खबर बनाएको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा चुनौतीको घेरामा पूर्व प्रम नेपाल शीर्षकमा पनि खबर छापेको छ। नेपाली कांग्रेस सहित प्रमुख राजनीतिक दलले गठबन्धन नगरी आफ्नै उम्मेद्वार उठाएपछि रौतहट क्षेत्र नम्बर 1 कड़ा प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेपाली कांग्रेसबाट अनिल कुमार झा, नेकपा एमालेबाट अजय कुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश कुमार चौधरी, जनता समाजवादी पार्टी नेपालबाट योगेन्द्र यादव सहित 39 जनाले मनोनयन दर्ता गराउनु भएको छ। यस्तै स्वतन्त्र उम्मेद्वार 20 जना हुनुहुन्छ। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनका कारण सजिलै जीत हासिल गर्नुभएका नेपाललाई यस पटक भने सहज देखिँदैन। 2079 सालमा एमालेका उम्मेद्वार गुप्तालाई 6,600 मतान्तरले पराजित गर्दै तत्कालीन नेकपा यसका उम्मेद्वार नेपाल तेस्रो पटक यो क्षेत्रबाट सांसद निर्वाचित हुनुभएको थियो। पूर्व प्रधानमन्त्री नेपाल आम निर्वाचन 2056, संविधानसभा निर्वाचन 2070 र प्रतिनिधि सभा निर्वाचन 2079 गरी 3 पटक यस क्षेत्रबाट निर्वाचित हुनुभएको हो। चुनौतीको घेरामा पूर्व प्रम नेपाल शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ।
Mm-hmm.
नेता होइन सर्लाहीको बेटा बन्न आएको हुँ थापा शीर्षकमा अन्नपूर्ण पोस्टले खबर बनाएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू नेता होइन बेटा बन्न सर्लाही आएको बताउनु भएको छ। सोमबार साँझ सर्लाही क्षेत्र नम्बर 4 पुग्नुभएका थापाले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो। यहाँका नेता कार्यकर्ताको उत्साहले पहिलो दिनमै अत्यन्त उत्साहित बनाएको उहाँले बताउनुभयो। म नेपाली कांग्रेसको कार्यकर्ता हुँ। मधेसले नेपाली कांग्रेसलाई लगाएको गुड, प्रजातन्त्रलाई लगाएको गुड र सिंगो नेपाललाई लगाएको गुडलाई राम्रोसँग जान्दछु, उहाँले भन्नुभयो। मेरा बा आमा पहाड़बाट काठमाण्डु आउनु भएको हो। पहाड़का बारेमा मलाई पहिलेदेखि नै थाहा छ। काठमाण्डुमा जन्मेको हुर्केकाले मलाई काठमाण्डुको सबै कुरा थाहा छ। तर नेपाली कांग्रेसका नेता प्रदीप गिरीको संगतले मधेसको बारेमा धेरै कुरा जान्ने अवसर प्राप्त भयो। जबसम्म मधेसमा आफूलाई समाहित गर्दिन तबसम्म म पूर्ण रूपमा नेपाली बन्न सक्दिन भनेर पनि मधेसबाट उम्मेद्वारी दिएको हुँ, अन्नपूर्ण पोस्टले खबर छापेको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाई सोमबार शुरू भएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायत आयोगका पदाधिकारीहरूको टोलीले सोमबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानो ठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाईको अनुगमन एवं निरीक्षण गर्दै छपाई शुरू भएको जानकारी दिएको हो। टोलीलाई केन्द्रका प्रबन्ध संचालक यदुनाथ पौडेलले मतपत्र छपाईको अवस्थाबारे जानकारी गराएका थिए। केन्द्रमा मतपत्र छपाईको निरीक्षणपछि संचारकर्मीहरूलाई यसबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनका समानुपातिक तर्फको मतपत्र छपाई सम्पन्न गरी प्रत्यक्षतर्फको मतपत्र छपाई शुरू गरेको बताउनुभयो। समानुपातिक तर्फको 2,08,54,800 प्रति मतपत्र छपाई हिजो सम्पन्न भएको छ। हिजोदेखि नै प्रत्यक्षतर्फको 2,03,23,000 मतपत्र छपाई शुरू भएको छ। आगामी 15 दिनभित्र सबै मतपत्र छपाई हुनेछ। आगामी फागुन 5 गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना छ। प्रत्यक्षतर्फको मतपत्र छपाई शुरू नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको हो। निर्वाचन आचार संहिता उल्लंघनका उजुरी बढ़दै गएपछि निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका उम्मेद्वारदेखि सार्वजनिक पदाधिकारी र संघ संस्थासम्मलाई कार्यवाहीको चेतावनी दिँदै स्पष्टीकरण सोध्ने प्रक्रियालाई तीव्रता दिएको छ। नेपाल समाचार पत्रले छापेको खबर हो यो। निर्वाचन नजिकिँदै गएसँगै निर्वाचन आचार संहिता उल्लंघनका उजुरी परेपछि आयोगले कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। पहिलो पटक आचार संहिता उल्लंघन गर्नेहरूलाई 3 दिने समय दिएर आयोगले उम्मेद्वारी पदाधिकारी र संघ संस्था गरी 8 जनालाई स्पष्टीकरण सोधेको आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगका अनुसार पैसा बाँडिएको, चुनाव प्रचार प्रसारमा बालबालिकाको प्रयोग, सरकारी सवारी साधनको दुरूपयोग र घृणित अभिव्यक्ति जस्ता घटनाहरूबारे आयोगमा उजुरी परेका छन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले दिएको अभिव्यक्ति विरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचार संहिता प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रिया विपरीत भ्रामक, घृणात्मक र मानहानी अभिव्यक्ति दिएको भन्दै धर्मराज तिमिल सिन्हाले उजुरी दिनुभएको हो। आचार संहिता उल्लंघन विरूद्ध कठोर बन्दै निर्वाचन आयोग, नेपाल समाचार पत्रले खबर छापेको छ। र काठमाण्डु तराई मधेस द्रुतमार्ग बनिसके विशेष प्रकृतिका 13 पुल शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाण्डु तराई मधेस द्रुतमार्ग अन्तर्गत अहिलेसम्म विशेष प्रकृतिका 13 पुल निर्माण भइसकेका छन्। अहिलेसम्म 82 मिटरसम्म उचाइका विशेष प्रकृतिका ती पुलको निर्माण सम्पन्न भएको हो। सो आयोजनाको मकवानपुर स्थित लेन डाँडा क्षेत्रमा 82 मिटर अग्लो पुल निर्माण सम्पन्न भएको छ, गोर्खापत्र दैनिकले छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।